میں مزید مدد کریں، یہاں تک کہ کویت نے عراق سے اپنے قرضوں کی واپسی کے مطالبے سے صرف نظر کر لیا، لیکن صدام کویت پر قبضے کی ٹھان چکا تھا اور اسے صرف ایک بات کا اطمینان کرنا تھا کہ امریکہ کویت کی حمایت پر تو نہیں اتر آئے گا۔ صدام کی عراق میں موجود امریکی سفیر سے ملاقات میں اس بات کی بھی ضمانت مل گئی کہ امریکہ دو عرب ملکوں کی باہمی چپکلش میں غیر جانبدار رہے گا۔ یوں کویت پر حملے کی ہر رکاوٹ دور ہوئی۔ عراق کی فوج نے کویت پر حملہ کر کے قبضہ جما لیا، کویت کے خزانے اور بینکوں کو خوب لوٹا گیا، اور ایران کے ساتھ 8 سالہ جنگ کے باوجود صدام جس فتح کی لذت کے حصول میں ناکام رہا تھا وہ اسے ایک ہی رات میں مل گئی۔ صدام کی فوج نے کویت میں فتح کے نشے میں سرمست کویت کے در و دیوار پر صدام کے پوسٹر اور مجسمے نصب کرنے شروع کر دیے، لیکن ان کی اس مستی کے پیچھے حقیقت میں اس خطے میں امریکی اپنی آمد کا ڈرامہ رچا رہے تھے جس کا ڈراپ سین قریب ہی تھا۔ امریکہ نے بغیر کسی وقفے کے کویت پر صدامی قبضے کی مذمت کرنا شروع کر دی۔ صدام کا خیال تھا کہ اقوام متحدہ کی طرف سے معمولی نوعیت کی ایک مذمت کے بعد یہ ساری کہانی اختتام پذیر ہو جائے گی، لیکن یہ صرف ایک خیال ہی تھا۔ سیکیورٹی کونسل نے میٹنگ بلائی اور بہت جلد ہی کویت کی آزادی کے لیے ایک بہت بڑے اتحاد نے جنم لیا۔ مارچ 1991 میں امریکہ اور دسیوں یورپی اور عرب ممالک کے ایک اتحاد نے اپنے وطن سے دور بیٹھی صدام کی فوج پر حملے کا آغاز کیا، اگرچہ ظاہری طور پر حملے کا عنوان کویت سے در اندازوں کا اخراج تھا، لیکن اس حملے کا اصل ہدف صدام کی اس عسکری طاقت کی تباہی تھی جسے وہ ایران کے ساتھ 8 سالہ جنگ میں صدام کو دے چکے تھے۔ دنیا کا میڈیا کئی سال صدام کے جرائم پر خاموشی کے بعد آج سرگرم نظر آ رہا تھا، اور انہیں عراق کے اس ڈکٹیٹر کا خاتمہ کرنا تھا۔ عجیب بات یہ ہے کہ آج 11 سال بعد اقوام متحدہ ایران پر عراق کے حملے کی مذمت کر رہا تھا۔ دنیا کے میڈیا کو 3 سال بعد اب حلبچہ میں صدام کے جرائم یاد آ گئے تھے، اور وہ ان جرائم کی ویڈیو کلپس دکھا رہے تھے۔ بہت جلد ہی صدام کی فوج تتر بتر ہو گئی اور صرف اس کا نام ہی باقی رہ گیا، لیکن یہ اس ڈرامے کا ڈراپ سین نہ تھا۔ صدام اپنے محل میں نہایت افسردہ بیٹھا تھا۔ اس کی افسردگی میں مزید اضافہ اس وقت ہوا جب انقلابیوں نے قیام کرتے ہوئے عراق کے ایک تہائی حصے پر قبضہ کر لیا۔ اب عراقی عوام کے ہاتھوں اس جابر نے سکوت کر جانا تھا، لیکن شاید یہ کامیابی عراقی عوام کے نصیب میں نہ تھی۔ امریکہ نے وقت ضائع کیے بغیر چند دنوں کے لیے عراق کے نو فلائی زون میں اپنی پروازوں کو روک دیا تاکہ صدام عراق میں موجود ایران مخالف دہشت گرد گروپ کی مدد سے इराकी अवाम के इस क़याम का मुकाबला करके इंतहाई बर्बरियत के साथ 5 लाख अफराद को मौत के घाट उतार दे। सद्दाम के इन जराइम के सामने अमरीका की खामोशी और तआवुन वो तारीखी मोड़ था जिसे इराकी अवाम कभी नहीं भूल सकते थे। यह वो तारीखी पस मंजर था जिसकी वजह से आज जब अमरीकी नाम नहाद फातह अफवाज इराक में दाखिल हो रही थी तो ना उन्हें वेलकम कहा गया और ना ही उनके मुकाबले में कोई आया। सकूते सद्दाम के बाद अब वक्त आ गया था कि इराक में मौजूद केमिकल और बायोलॉजिकल असलहे के जखायर को तबाह किया जाए। आइए एक बार फिर इराक पर कब्ज़े के मसले को छेड़ें। इराक पर कब्ज़े के लिए आने वाले इत्तेहादियों के लिए इस कब्ज़े का नफ्सियाती दबाव इंतहा को पहुंच चुका था क्योंकि उनके तसव्वुर के बरखिलाफ़ इराकी अवाम ने उनको खुश आमदीद नहीं कहा था जिसकी वो तवक्को कर रहे थे। इसकी एक और वजह कुवैत जंग के वो हालात थे और दूसरा आमिल सद्दाम का अभी ज़िंदा बच जाना था। इस बात की कोई गारंटी ना थी कि अमरीका कुवैत की तरह एक और ड्रामा रचा दे और एक बार फिर सद्दाम वापस लौट आए। जनूबी इराक की अवाम ने उस वक्त सिर्फ एक तमाशबीन की हालत इख्तियार किए रखी। जब तक इस हमले के कतई नताइज सामने ना आए। इसी दौरान वह गरोह मंजरे आम पर आ जाता है कि जिसके लिए सकूते सद्दाम दर हकीकत उनकी नाबूदी का ऐलान था और यह गिरोह बास पार्टी के हामियों का गिरोह है। यह गिरोह इराक के 3 शहर बगदाद, अलंबार और अर्रमादी में सरगर्म था। जनूबी इराक में काबिज फौजों के खिलाफ कार्रवाइयां, खासतौर पर तेल के कुओं को आग लगाने का काम इस गिरोह की मिनजुमला सरगर्मियों में शामिल है। अलबत्ता इस गिरोह के साथ साथ दीगर हमसाया अरब मुमालिक जैसे शाम, उर्दन और सऊदी अरब से आए हुए अरब मुसल्लह ग्रुप भी इसमें शामिल थे। तेल के कुओं पर आतिश जदगी के वाकयात ने इत्तहादी फौजों की ज़मीनी पेशकदमी को वसअत दी जबकि इससे पहले उनके प्रोग्राम में इराक पर बमबारी के जरिए हकूमत के खात्मे के बाद सिर्फ बगदाद की तरफ ज़मीनी फौज की पेशकदमी इस पूरी जंग में सिर्फ एक अहम पॉइंट को खास अहमियत दी जा रही थी और वो तेल के कुओं और फैक्ट्रियों को महफूज रखना था। लेकिन इन तमाम बातों के बावजूद अभी तक वाज़ेह ना हो सका था कि काबिज अफवाज क्यों 2 हफ्तों की ताखीर के बाद बगदाद पहुंच। अमरीकी मीडिया के मुताबिक इसके 2 अहम असबाब थे जिसमें पहला सबब सहराई तूफान था।
And it really was. I mean, I had been in many sands before. This one was almost of biblical proportions.
और दूसरा मसला फिदाईन सद्दाम थे। लेकिन इन 2 असबाब की हकीकत को साबित करने की कोई दलील नज़र नहीं आती थी जबकि इत्तहादी अफवाज घर घर सद्दामी फिदाइयों की तलाश शुरू कर चुकी थी और यूं अमरीकी अफवाज की वहशत और बर्बरियत को छुपाने का एक अच्छा बहाना भी मिल गया था।